आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आज पनि तपाईँ सबैलाई मेरो नमस्कार, जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति भन्ने पुस्तक 28 अध्यायबाट अध्ययन र मनन गर्नेछौ। अगाडिको अध्यायमा हामीले देख्यौं कि याकूबले अति नै एक घृणित नीच दुष्ट काम गरे। तिनले यो आफ्नो आमाको सल्लाहमा गरे। तपाईलाई थाहा छ, कहिलेकहीँ मानिसहरू यसरी बहाना बनाउँछन्। जब तिनीहरू साना बालक थिए, तिनीहरूका आमाले प्रेम गरेनन्, वास्ता गरेनन्। मलाई विश्वास गर्नुहोस्, याकूबले त्यो भन्न सकेन। याकूबलाई अति नै प्यार गरिएको थियो र उही समयमा बिगारिएको पनि थियो। जब तिनलाई केही काम गर्नलाई भनियो, जुन काम गर्न उचित कुरा थिएन, तिनले त्यो गरे। उसले आफ्नो दाजुबाट ज्येष्ठ अधिकार चोरे। जन्म अधिकार तिनको पहिले नै थियो। तिनको पिताले आशिष दिने औपचारिकता कति पनि आवश्यकता थिएन। अब्राहमले इसाकलाई आशिष दिनुभएको थिएन, परमेश्वरले आशिष दिनुभयो, अनि यो परमेश्वरले नै याकूबलाई यसको दिनुभएको थियो। तिनको धुर्ताई र चलाकी कति पनि आवश्यक थिएन, तर यसको लागि परमेश्वर निश्चय नै तिनीसँग व्यवहार गर्नुहुनेछ। परमेश्वर तिनलाई त्यसै छोड्नुहुने छैन, यो कुरामा हामी निश्चय हुन सक्छौ। अहिले रिबेक्कासँग भएको योजनाको विचार देख्दा ठिकै लाग्ने तर्कसंगतको विचार देखिन्छ। यस्तो परिस्थितिमा यो गर्न सम्भव असल कुरा हो। तिनले इसाकलाई भनिन् कि याकूबलाई आफ्नो दाजु लाबानको घरमा पठाउन चाहेको कारण चाहिँ एसाउको क्रोधबाट बच्न हो। तर तिनले यो तथ्यको मात्र भनिनन् कि याकूबलाई त्यहाँ पठाउनको कारण आफ्नै परिवार बीच आफ्नो निम्ति पत्नी चुन्नलाई पनि। यस अध्यायमा हामी देख्छौं कि याकूब आफ्ना घर छोड्छन् र तिनी बेतेलमा आउँछन्, जहाँ परमेश्वर तिनी कहाँ प्रकट हुनुहुन्छ र तिनीसँग करारको पुनः निश्चित पक्का गर्नुहुन्छ, जुन उहाँले अब्राहमसँग बाँध्नु भएको थियो। याकूबले अहिले घर छोड्छन्। उत्पत्ति 28 अध्यायको एक पदमा भनिएको छ, तब इसाकले याकूबलाई बोलाएर आशीर्वाद दिए र यसो भनेर आज्ञा गरे, तैले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु। हामी पूरा पुराना नियमदेखि लिएर पूरा बाइबलमा यो कुरा थाहा पाउँछौ कि परमेश्वर चाहनुहुन्न कि ईश्वरीय जनले अईश्वरीयसँग विवाह गरेको, अर्थात विश्वासीले अविश्वासीसँग विवाह गरेको। अन्तर्विवाहले सधैँ मानिसहरूलाई अधार्मिकतामा डोर्याउँछ, साथै असफलतामा। आत्मिक तवरमा होस्, शारीरिक तवरमा होस्, मानसिक तवरमा होस्, सामाजिक तवरमा होस्, म यसको बारेमा यहाँ धेरै कुरा गर्न चाहन्न, तर बाइबलले भनेको कुरा उल्लेख गर्दै यो विषयलाई यही अन्त गर्न चाहन्छु। दोस्रो कुरन्थी 6:14 पदमा भनिएको छ, विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियो, किनकि धर्म र अधर्मको के संगत हुन्छ, अन्धारोसित उज्यालोको के संगति। मित्र, परमेश्वर अन्तर्विवाह पूर्ण रूपमा निषेध गर्नुहुन्छ। अनि पद 2-4 हामी पढ्छौ, 28:2-4 पदमा, पदन आराममा तेरी आमाका बाबु बतुएलको घरमा गएर त्यहाँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर। सर्वशक्तिमान परमेश्वरले तँलाई आशिष दिउन् र तँलाई फल्दो फुल्दो गराएर तेरो वृद्धि गराउन् र त मानिसहरूको एक समुदाय होस्। परमेश्वरले तँलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाएको आशिष दिउन् कि त प्रवासी भएको यस देशमा जो परमेश्वरले अब्राहमलाई दिनुभएको हो तेरै अधिकार होस्। यो अहिले स्पष्ट छ कि इसाकले बुझ्दछन् कि परमेश्वरले अब्राहमलाई आशिष दिनुभयो र परमेश्वरले त्यो आशिष तिनी कहाँ सारिदिनुभयो र यही आशिष आफ्नो छोरा याकूब कहाँ सारिएको छ। अनि 5 पदमा हामी पढ्छौ, यसरी इसाकले याकूबलाई पठाए, तिनी पदन आराममा एसौ र याकूबकी आमा रिबेकाका दाजु आरामी बतुएलका छोरा लाबन कहाँ गए। यदि तपाईँ यो परिवारको राष्ट्रियता वा नागरिकता दिनुभए, तपाईँले भन्नुपर्नेछ कि तिनीहरू सिरियनहरू हुन्। यो जाति अर्थात सिरियनलाई नेपालीमा अनुवाद भएको छ आरामी, किनभने तिनीहरूलाई शास्त्रमा यही नै भनिएको छ। कहिले कहीँ प्रश्न सोधिन्छ, के अब्राहम यहुदी थिए, के तिनी इसरायली थिए? होइन, वास्तवमा तिनी इसरायली थिएनन्। याकूबको समयसम्म नयाँजेल त्यहाँ कोही पनि इसरायली थिएन। याकूबको नाम इसरायलमा बदलिएको थियो। तिनका 12 छोराहरू इसरायलीहरू थिए। त्यो वंश अब्राहमबाट आएथे अनि तिनी त्यो जातिको पिता हुन्। तर म आशा गर्छु कि तपाई तिनलाई मिद्यानी अब्राहम भन्नुहुन्न, तापनि तिनी मिद्यानीहरूका पिता हुन्। यसपछि निम्न पदहरूमा हामी देख्छौं कि एसौले इस्माइलको छोरीसँग विवाह गर्छ। पद 6-9 हामी पढ्छौं, अब इसाकले याकुबलाई आशीर्वाद दिएर स्वास्नी ल्याउन त्यहाँबाट पदन आराममा पठाउँछन् र तिनलाई आशीर्वाद दिएर तैले कनानी स्त्रीहरूमध्ये कसैले विवाह नगर्नु भन्ने कुरा एसाउले थाहा पाए। तर याकुब बाबु आमाको आज्ञा मानेर पदन आरामतर्फ गएछ भन्ने पनि एसाउले थाहा पाए। कनानी स्त्रीहरू उनका बाबुलाई मन पर्दैन रहेछ भन्ने जब एसाउले पत्ता लगाए तब एसाउ इस्माइल कहाँ गए र उनका आफ्ना स्वास्नीहरू बाहेक अब्राहमका छोरा इस्माइलकी छोरी र नबयोतकी बहिनी र महलतलाई आफ्नो स्वास्नी तुल्याएर ल्याए। एसाउ इस्माइलको छोरी सँग विवाह गर्दछ। तिनले सोच्दछन् कि यसो गरेमा तिनका पिता खुशी हुन्छन्। हेर्नुहोस् त, तिनीसँग कति कम आत्मिक समझ थियो। इस्माइलका सन्तानहरू पनि कनानी र फलिस्तीहरू जतिकै इन्कार गरिएका निन्दित जातिहरू हुन्। निम्न पदहरूमा हामी देख्छौ कि परमेश्वर बेतेलमा याकुब कहाँ प्रकट हुनुहुन्छ। 28:10 बेर्सेबा छोडेर याकुब हारानतिर लागे। तिनी सिधै उत्तरतिर यात्रा गरिरहेका छन् अनि 11 भनिएको छ, कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यही बास बसे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यही पल्टे। केही समयपछि हामी थाहा पाउँछौ कि तिनी आइपुगेको स्थानको नाम हो बेतेल, जुनको अर्थ हो परमेश्वरको घर। बेतेल यरुसलेमदेखि 12 उत्तरमा पर्दछ र याकुबले छोडेको घर चाहिँ यरुसलेमबाट करिब 25-30 दक्षिणमा पर्दछ। यसको मतलब याकुबले त्यो पहिलो दिनमा करिब 40 जति यात्रा गरेछन्। तपाईँले यो कुराको ध्यान दिन आवश्यक छ कि तिनी एसाउबाट भागेका छन् र जति सक्दो तिनी छिटो भन्दा छिटो टाढा पुग्न चाहन्छन्। अनि मलाई लाग्छ त्यो रात तिनलाई निश्चय नै एक्लोपना महसुस भयो होला। तिनलाई सम्भवत घर विरही होमसिक लागि होला। जहाँसम्म रेकर्डको सम्बन्धमा यो तिनको जीवनको पहिलो यात्रा हो कि तिनी घरबाट कहीँ बाहिर गएका र तिनी आफ्नो आमा रेबेकाबाट अलग छन्। तिनी सधैँ आमासँग रहने व्यक्ति थिए तर अहिले त्यो समय छैन। तिनी घरबाट आमाबाट धेरै टाढामा छन्। अब यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ के हुन्छ। तिनी त्यस ठाउँमा ढुङ्गा लिएर आफ्नो सिरानी बनाएर सुत्नलाई पल्टिन्छ। 12 हामी पढ्छौं, तिनले यस्तो सपना देखे, जमिनमा खडा गरिएको एउटा भर्याङ रहेछ र त्यसको टुप्पो चाहिँ आकाशसम्म पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। यो तिनले सपनामा देखेका कुरा हो। अनि निम्न पदहरूमा हामी देख्छौ कि परमेश्वरले आफ्नो करारलाई पुनः निश्चित गर्नुहुन्छ, पक्का गर्नुहुन्छ, जुन अब्राहमलाई दिनुभएको थियो। 13 हामी पढ्छौ, परमप्रभु त्यसमाथि उभिनुभयो र याकुबलाई भन्नुभयो, म परमप्रभु तेरा पिता अब्राहमका परमेश्वर र इसाका परमेश्वर हुँ। जुन भूमिमा त ढल्किरहेको छस् त्यो म तँलाई र तेरो सन्तानहरूलाई दिनेछु। मित्र, यो नै एक स्थान थियो जहाँ अब्राहम फलिस्तीको मुलुकमा आएपछि तिनीका परमेश्वर पहिलोपल्ट प्रकट हुनुभएको थियो र अहिले यहाँ नै याकुब कहाँ परमेश्वर देखा पर्नुहुन्छ। 14 हामी पढ्छौ, तेरो सन्तान पृथ्वीको धुलो सर हुनेछ, पूर्व पश्चिम उत्तर दक्षिणतिर फैलिएर त जानेछस्। त र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। मित्र, अहिले परमेश्वर याकुबलाई त्यही कुरा दिइरहनु भएको छ जुन उहाँले पहिले नै अब्राहमलाई दिनुभयो। अनि उहाँले यो कुरा इसाक कहाँ पनि दोहोर्याउनुभयो र अहिले यो पुनः निश्चित र पक्का गर्नुहुन्छ। उहाँले यो पूरा गर्नेछु भनी याकुबलाई पुनः निश्चित गरिदिनुहुन्छ। अनि 15 हामी पढ्छौ, हेर म तसँग छु र त जहाँ सुकै गए तापनि तँलाई रक्षा गर्नेछु र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पूरा नगरुन्जेल म तँलाई छोड्ने छैन। तपाईँ देख्न सक्नुहुन्छ कि यो कथन यो एक्लो र घर विरही लागेको केटाको निम्ति अति नै सान्त्वना र उत्साहको कुरा बन्नेछ जो कुनै कारणवश घरलाई हतार हतार छोड्न परेको थियो। तिनी टाढाको देशतिर यात्रामा छन्। तिनी आफ्नो यात्राको आधी बाटोमा छन् र यो पहिलो रात परमेश्वर तिनलाई भन्नुहुन्छ, म तँसँग छु याकुब र म तँलाई यस मुलुकमा फर्काइल्याउने छु। परमेश्वरले तिनलाई दिनुभएको दर्शन चाहिँ यो हो, सपनामा तिनले भर्याङ देखे जुन आकाशसम्म पुगेको थियो। त्यो भर्याङको अर्थ के हो? प्रभु येशूले यसको अर्थ खुलाउनुभयो जब उहाँले नतनिएललाई बोलाउनुभयो। योहना 1:45-51 यो रेकर्ड गरिएको छ। नतनिएल एक त्यस्ता व्यक्ति थिए जो सम्झन्थे कि तिनी हरेक कुरा जान्ने व्यक्ति। जब तिनले प्रभु येशूको बारेमा सुने, तिनले भने कि नासरतबाट केही उक्तम कुरा आउँछ र हाम्रा प्रभुले यस व्यक्तिसँग व्यवहार गर्नुभयो। नतनिएलले सोधे, कसरी तिमी संसारमा यसरी जान्दछौ? येशूले भन्नुभयो, फिलिपले तिमीलाई बोलाउन भन्दा पहिले जब तिमी नेभाराको रूख मुनि थियौ मैले तिमीलाई देखे। अब नतनिएलको उत्तर थियो, रब्बी गुरूज्यू, तपाई परमेश्वरको पुत्र हुनुहुन्छ, तपाई इसरायलको राजा हुनुहुन्छ। तिनलाई सजिलै चित्त बुझाउन सकिने व्यक्ति थिए, यद्यपि तिनी आरम्भमा सन्देह गर्ने व्यक्ति भए पनि। युहाना एक अध्याय 50 र 51 भनिएको छ, येशूले तिनलाई जवाब दिई भन्नुभयो, मैले तिमीलाई नेभाराको रूख मुनि देखे भनेकोले नै तिमी विश्वास गर्दछौ, यी भन्दा ठूला कुराहरू तिमी देख्नेछौ। अनि उहाँले तिनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्गीय खोलिएको र परमेश्वरको दूतहरूलाई मान्छेको पुत्रमाथि उत्रन्दै ओर्लन्दै गरेको देख्नेछौ। हजुर, त्यो भर्याङ के हो? त्यो भर्याङ ख्रिष्ट प्रभु हुनुहुन्छ। दूतहरू मान्छेको पुत्रमाथि उक्लन्दै र ओर्लन्दै गरेको थिए। स्वर्गीय दूतले उहाँलाई सेवा गरे, तिनीहरू उहाँको आज्ञाको अधीनतामा थिए। नतनिएलले त्यो भर्याङको टुप्पोबाट परमेश्वरको आवाज सुन्नेछन्, यो मेरो प्रिय पुत्र हुन् जुनमा म औति प्रसन्न छु। मेरो मित्र, परमेश्वर हाम्रो दिनमा ख्रिष्टद्वारा मानिससँग बोलिरहनु भएको छ। हामी सिधै पिता कहाँ आउन सक्दैनौ, हामी खालि ख्रिष्टद्वारा आउन सक्छौ र उहाँद्वारा मात्र हामी पिता कहाँ जान सक्छौ। यो मात्र एक बाटो हो जुनद्वारा हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्छौ। प्रभुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। प्रभु येशू स्वयं नै भर्याङ हुनुहुन्छ, अनि कहिले हामी उहाँमा भएर चढ्दैनौ तर हामी उहाँलाई भरोसा गर्न सक्छौ र यसरी हामी उहाँद्वारा पिता कहाँ पुग्छौ, परमेश्वर कहाँ पुग्छौ। यो सत्यता सबभन्दा पहिले याकुबलाई दिइएको थियो। हाम्रा प्रभुले नथनेललाई भन्नुभयो, तिमी साँच्चै इसरायली हौ जसमा छल छैन। तर यो याकुबको सम्बन्धमा त्यो ठिक होइन। नतनिएल आफू मात्र जान्ने हुँ भन्ने सोच्ने व्यक्ति थिए र तिनी हास्यकार थिए, तर तिनी याकुब जस्तै छली धुर्तै गर्ने व्यक्ति चाहिँ थिएनन्। तर यो मानिस याकुबसँग परमेश्वर व्यवहार गर्न गइरहनु भएको छ। परमेश्वरले यो सुन्दर महिमित प्रतिज्ञा दिनुभएको, तर अझै याकुबले सिक्नु पर्ने थुप्रै कुरा छन् यहाँ। के यो आज हाम्रो निम्ति सत्य छैन? यसमा सन्देह छैन कि परमेश्वरले हामीलाई पाठ सिकाउनु पर्दछ, उहाँले हामीलाई अनुशासन दिनुपर्दछ, उहाँले माया गर्ने हरेक पुत्रलाई उहाँले छडी लगाउनुहुन्छ, उहाँ अनुशासन दिनुहुन्छ। उहाँले यो अब्राहमसँग गर्नुभयो, यो साकसँग पनि गर्नुभयो, अनि यो उहाँ याकुबसँग पनि गर्न गइरहनु भएको छ। अहिलेसम्म हरेक कुरा याकुबको निम्ति कुशल सबै ठिकठाक तरिकाले चलिरहेको देखिन्छ। जीवनमा हरेक कुरा राम्रै देखिन्छ, केही समस्या छैन। तर दिन आइरहेको छ उहाँ याकुबलाई त्यसै छोड्नुहुन्न, किनकि हामीले तिनको क्रियाकलापहरू देखिसकेका छौं जुन अति नै खराब थिए। याद राख्नुहोस्, याकुब आफ्नो लक्ष्यतिर बढ़िरहेका छन् र तिनलाई जान अति नै लामो बाटो छ। अहिले तिनी के गर्छन् यो कुराको ध्यान दिनुहोस्। 16 र 17 पदमा भनिएको छ, तब याकुब निन्द्राबाट ब्युजेर भने, निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदो रहेछ र यो मलाई थाहा थिएन। तिनी साह्रै डराए र तिनले भने, यो ठाउँ कस्तो भययोग्य रहेछ, यो त परमेश्वरको घर बाहेक अरू केही होइन रहेछ, यो त स्वर्गीयको ढोका पो रहेछ। यो शास्त्रको कथन नयाँ मण्डलीको समर्पणमा मैले धेरै पल्ट प्रयोग गरेको छु, यो ठाउँ कस्तो भययोग्य छ। म केही मानिसहरूलाई चकित पार्दछु, जब विश्वासीहरू नयाँ मण्डली भवनको समर्पण गर्न भेला हुन्छन्, म उठेर चारैतिर हेरेर भन्छु, यो ठाउँ कस्तो भययोग्य छ, अनि बाँकी समयमा चाहिँ तिनीहरूलाई सान्त्वना रूपी चुनौती दिँदै भन्छु, यो स्थान खाली याकुब जस्तो व्यक्तिको निम्ति भययोग्य छ। एक पापी जो परमेश्वरबाट टाढा भाग्न कोशिश गर्छ, हरेक परमेश्वरको भवन, हरेक चर्च मण्डली, ती हरेक पापीहरूको निम्ति भययोग्यको स्थान हुनुपर्छ जो परमेश्वरबाट टाढा भौतारी गएको हुन्छ। यो नै एक स्थान हो जहाँ पापीले परमेश्वरलाई भेट्नुपर्छ र परमेश्वरसँग आम्ने सामने आउँदछ, त्यस भर्याङद्वारा जुन स्वर्गीयबाट तल पठाइएको छ अनि जो प्रभु येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। जब याकुब घरबाट टाढा भाग्छन्, तिनीसँग परमेश्वरको सम्बन्धमा सीमित ज्ञान थियो। तिनले सोचे कि जब तिनी घरबाट टाढा भागी गए, तिनी परमेश्वरबाट पनि टाढा भागी गइरहेका थिए, छिपिरहेका थिए। तर तिनले यो कुरा थाहा पाए कि तिनले परमेश्वरलाई पछाडि घरमा नै छोडेनन्। तिनले उच्च स्वरमा घोषणा गरे, यो त परमेश्वरको घर बाहेक अरू केही होइन रहेछ, निश्चय नै परमेश्वर यस स्थानमा हुनुहुँदो रहेछ, मैले थाहा पाएन रहेछु पहिले। याकुबले शपथ खान्छन् पद 18 र 19 याकुब बिहान सबेरै उठेर र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामो जस्तो गरी खड़ा गरेर त्यसको टुप्पोमा तेल खन्याए। तिनले त्यस ठाउँको नाउँ बेथेल राखे। पहिले त्यस ठाउँको नाम लुज थियो। अहिले याकुबको कुरा सुन्नुहोस्। तिनीसँग सिक्नुपर्ने थुप्रै कुरा छ र यो नै यसको प्रमाण हो। अनि 20-21 पदमा हामी पढ्छौं। तब याकुबले यसो भने, भाकल गरे, यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानलाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बाबुको घरमा आउन पाए भने परमप्रभु नै मेरा परमेश्वर हुनुहुन्छ। यो मान्छे के गरिरहेको छन्? तिनी परमेश्वरसँग लेनदेन गर्न चाहन्छन्। तिनी भन्छन्, अहिले परमेश्वर यदि तपाईँ मेरो निम्ति यो गर्नुभयो भने। तर परमेश्वरले तिनलाई पहिले नै भनिसक्नु भएको थियो कि उहाँ तिनको निम्ति हरेक कुरा गर्न गइरहनु भएको छ। पद 15 देख्छौ, त जहाँसुकै गए तापनि तलाई रक्षा गर्नेछु र तलाई यस ठाउँमा फर्काएर ल्याउनेछु र म तलाई प्रशस्त सन्तान दिनेछु। अनि यहाँ चाहिँ याकुब फर्केर परमेश्वरसँग दलाल गर्छ, यदि तपाईँ यो गर्नुहुन्छ भने म तपाईँलाई सेवा गर्नेछु। मित्र, परमेश्वर हामीसँग त्यस तरिकामा लेनदेन गर्नुहुन्न, अनि उहाँले याकुबसँग पनि त्यस तरिकामा लेनदेन गर्नुभएन, व्यवहार गर्नुभएन। यदि उहाँले गर्नुभएको भए याकुब त्यस मुलुकमा फर्केर आउन सक्दैनथे। परमेश्वरले तिनलाई आफ्नो अनुग्रह र कृपामा फर्काइ ल्याउनुभयो। जब याकुब अन्तिममा बेतेलमा फर्किआए, तिनी बुद्धिमान व्यक्ति बनेर फर्किआए, किनकि परमेश्वरले तिनलाई राम्रो तरिकाले त्यस अवधिमा अनुशासनको स्कूलमा लगेर पाठ सिकाउनु भएको थियो। तपाईँलाई थाहा छ तिनी के गर्न फर्किआए, उहाँको कृपाको लागि परमेश्वरलाई स्तुति प्रशंसा गर्न। परमेश्वर तिनीप्रति कृपालु बन्नुभएको थियो। आज पनि धेरै मानिसहरू भन्छन् कि यदि परमेश्वरले फलना फलना गर्नुभयो भने तिनीहरू उहाँलाई सेवा गर्नेछन्, तपाईँ त्यस प्रकारले केही पनि गर्नुहुने छैन, उहाँ त्यस किसिमले लेनदेन गर्नुहुन्न, त्यस किसिमले व्यवहार गर्नुहुन्न, उहाँ तपाईँका खालि आफ्नो कृपा मात्र बढाउनुहुन्छ, उहाँ बदलामा केही कुरा नमागी, केही कुरा आशा नगरी उहाँ तपाईँप्रति अनुग्रही हुनुहुनेछ। तर उहाँ भन्नुहुन्छ, यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ भने तपाईँ निश्चय नै उहाँलाई सेवा गर्न चाहनुहुनेछ। त्यही नै प्रेमको बन्धन हो। यो उही खालको प्रेम हो जुन एक प्रिय आमासँग आफ्नो बच्चाको निम्ति हुन्छ। तिनी आफ्ना बच्चाको दासी बन्छन्। तिनी नै त्यही नै तरिकामा उहाँ तपाईँ र मलाई चाहनुहुन्छ। भनिएको छ 22 पदमा, र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ, र तपाईँले मलाई दिनुभए जति सबैको दशांश म तपाईँलाई अवश्य चढ़ाउनेछु। यहाँ याकुब यो पत्थरलाई खड़ा गर्छन्। तिनी परमेश्वरसँग व्यवहार गर्न कोशिश गरिरहेका छन्। अनि आज हामी थुप्रैजना परमेश्वरसँग व्यवहार गर्न कोशिश गरिरहेका छौं। मित्र, म भनौ, उहाँ खाली ख्रिष्टमा विश्वासद्वारा तपाईँको पिता, तपाईँको प्रभु बन्न चाहनुहुन्छ। बस विश्वासद्वारा, अरू केही पनि उहाँ चाहनुहुन्न। उहाँको पिता बन्नको लागि, प्रभु बन्नको लागि, किनकि उहाँ तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। त्यसकारण हामी खालि आफ्नो आत्मा, प्राण र हृदयले उहाँलाई प्रेम गर्न सक्छौं र भरोसा गर्न सक्छौं।
यहाँहरूको माझमा खुसीको खबर TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टिय गीत एल्बम
यीशुको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टिय गीत एल्बम
यीशुको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।